أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين وصلى الله على محمد وآله الطاهرين اللهم صل على محمد وآل محمد وعجل فرجهم اللهم كل وليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة وليا وحافظا وقائدا وناصرا ودليلا وعينا حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا اللهم صل على محمد وآل محمد وعجل فرجهم. آج آیت اللہ علوی گرگانی رحمۃ اللہ علیہ کا انتقال ہو چکا ہے اور ایک بہت بڑے مجتہد اور فقی اور عالم اس دنیا سے چلے گئے ہیں. ہم دعا کرتے ہیں کہ خدا ان کی روح جو کہ عالی ہے متعالی فرمائے اور ان کو ائمہ اطہار علیہ السلام کے ساتھ محشور فرمائے. اسی طرح مجھ سے کہا گیا تھا کہ آج اہل خانہ کی گھر میں بھی وفات ہوئی ہے آغائے ابراہیم پنجوانی کہ خدا ان کی بھی مغفرت فرمائے اور ان کو بھی اہل البیت عصمت و طہارت کی شفاعت عطا فرمائے انشاءاللہ. بالآخر آپ دیکھیں روز ہم کسی نہ کسی کی نیوز سنتے ہیں کہ آج فلاں شخص چلا گیا دنیا سے, کبھی کوئی رشتہ دار چلا جاتا ہے, کبھی کوئی دوست, کبھی کوئی ایکسیڈنٹ, کسی نہ کسی کی نیوز آج کل آپ کو روز ملتی ہے کہ کوئی نہ کوئی دنیا سے جا رہا ہے. یہ در حقیقت ایسے حوادث ہیں, موت کا حادثہ ایک ایسا حادثہ ہے جس کو خداوند سبحان فرماتا ہے کہ دیکھو میں نے تمہیں بتا دیا تھا, میں نے تمہیں الرٹ کر دیا تھا. کیسے الرٹ کیا؟ کہ یہ جو تمہارے ارد گرد جو تمہیں خبریں آتی ہیں کہ فلاں چلا گیا دنیا سے, یہ خود تمہارے لیے ریمائنڈر ہے, تذکر ہے تمہارے لیے. تو بس ان حوادث کو, خصوصاً موت کے حوادث کو جو ہم سنتے رہتے ہیں, اس کو اپنے لیے ایک ریمائنڈر اور تذکر کے طور پر لیں. ایسا نہیں کہ انسان حتماً 70 سال کا ہوگا پھر اس کی موت آئے گی, نہیں. آج کل تو دنیا ایسی دنیا بن گئی ہے کہ 20 سالہ جوان بھی دنیا سے چلا جاتا ہے. آج ایک اور میں نے طالب علم کی خبر سنی کہ تقریباً اس کی عمر 35 یا 40 سال کی تھی, کہا گیا کہ اچانک دنیا سے چلا گیا, وہ اچانک اس کو موت آ گئی اور دنیا سے چلا گیا. تو بالآخر یہ ہمیں کچھ اپنے بارے میں کچھ کرنا پڑے گا, اپنی اصلاح کے لیے ہمیں ابھی سے سوچنا پڑے گا. ہم یہ نہیں کہہ سکتے کہ مشکل نہیں ہے, ہم کل سے شروع کریں گے, ایک گھنٹے بعد شروع کریں گے. ابھی رمضان آنے میں 15 دن باقی ہیں, تو 15 دن بعد ہم اپنی اصلاح کے بارے میں کوئی برنامہ کوئی پروگرام بنائیں گے. نہیں, بات 15 دن کی نہیں ہے, بات رمضان اور رجب کی نہیں ہے, بات ابھی کی ہے, اسی مومنٹ کی ہے, اسی لمحے کی ہے. اگر میں اور آپ ان خبروں کی وجہ سے, ان خبروں کے نتیجے میں اسی لمحے اگر ہم نے اپنے آپ کو اس غفلت سے باہر کر دیا, خارج کر دیا اپنے آپ کو اس غفلت سے اور بیدار کر دیا, اپنے آپ کو اویکن کر دیا, تو ہم اس کا مطلب ہم نے ان حوادث کا پیغام لے لیا ہے. انشاءاللہ خدا ہمیں توفیق دے کہ, البتہ امام سجاد علیہ السلام فرماتے ہیں کہ خدایا مجھے لمبی عمر عطا فرما, ہمیں کبھی بھی موت نہیں مانگنی چاہیے. کیوں لمبی عمر عطا فرما؟ کیوں خدا ہے تو مجھے لمبی عمر عطا فرما؟ تاکہ تیری خدمت کر سکوں, اور کوئی مقصد نہیں ہے. یعنی لمبی عمر کا ہونا بغیر تیری خدمت کے, یہ عمر لغو ہے, یہ انویلڈ عمر ہے, یہ نل اینڈ وائڈ ہے. اگر تیری عبادت میں نہ ہو, تیری خدمت میں نہ ہو, تیرے جانشین کے ظہور کی زمین سازی کے لیے نہ ہو. انشاءاللہ خدا ہمیں توفیق دے, اور اس کے لیے کہ ہماری توفیقات میں اضافہ ہو, ایک صلوات پڑھیں, محمد و آل محمد, اللہم صل علی محمد و آل محمد وعجل فرجہم. کل کا سیشن جو ہم نے کیا تھا, اگر آپ کو یاد ہو, ہم نے بات یہ کی تھی کہ ایک دو منٹ کے اندر اس کو میں ایک ریویو کر دیتا ہوں. وہ یہ تھا کہ امام زمانہ علیہ السلام کی غیبت کا مقصد در حقیقت انسانوں کو, اور تمام انسانوں کو اس میں ظاہر سے عبور کرانا اس میں باطن کے اندر داخل کرانا مقصد ہے. نظام ظاہری سے نظام باطنی میں جانا غیبت میں انسان کا مقصد ہے. کیونکہ غیبت کے بعد جب ظہور ہوگا تو ظہور کے بعد اکثر انسانوں کا جو رابطہ ہوگا ایک دوسرے کے ساتھ اور حتیٰ امام کے ساتھ وہ اس میں باطن اور نظام باطنی کے اندر رابطہ ہوگا. لہذا غیبت کے اندر اس چیز کو فراہم کرنا ضروری ہے. اگر سارے انسان خوب دنیا میں کتنے سارے انسان ہیں، آیا دنیا کے سارے انسان اس چیز میں کامیاب ہو سکتے ہیں کہ اپنے آپ کو نظام ظاہری سے نظام باطنی میں عبور کرائیں اور اس میں انٹر ہو جائیں، چلے جائیں اس میں باطن کے اندر؟ محال نہیں ہے، امپوسیبل نہیں ہے. اگرچہ مشکل ہے یہ کام، لیکن کم از کم مسلمان سوسائٹیز کو اور اس سے بھی زیادہ اخص شیعہ سوسائٹیز کو، شیعہ مسلمانوں کو کہ جن کا عقیدہ ہے غیبت کے اوپر، رجعت کے اوپر، ظہور کے اوپر اور امام مہدی علیہ السلام کے اوپر عقیدہ ہے، ان کے لیے ضروری ہے کہ اس پروسیس کو طے کریں. لہٰذا یہ بات ہوئی تھی اور پھر یہ بات کی تھی کہ ہم نے کہ اب اس میں ظاہر سے اس میں باطن میں انسان کیسے جائے، وہ کیا طریقہ کار ہے، وہ کیا پروسیس ہے. اس کے لیے ہم نے جو بات کی تھی وہ یہ تھی کہ جب تک خداوند سبحان انسانوں کو، اگر آپ کو ابو ہارون المکفوف کا واقعہ یاد ہو، امام صادق علیہ السلام کے زمانے کا، کہ نابینا شخص تھا، امام صادق علیہ السلام کو اس نابینائی کی حالت میں بھی امام کو دیکھ سکتا تھا، امام کو مشاہدہ کر سکتا تھا. کیوں؟ کیونکہ وہ اس میں باطن کے عالم میں آ چکا تھا. اس کا پروسیس یہ ہے کہ انسان کو مشکلات میں، ابتلاءات میں، امتحانات میں ڈالا جائے. اگر وہ آیت آپ کو یاد ہو، میں نے وہ آیت آپ کے سامنے ذکر کی تھی کہ ابھی میرے سامنے یہ آیت کیوں نہیں آ رہی، کہ جب وہ لوگ کشتی میں سوار ہوئے تو ان کے سامنے موج اور امواج اور اسٹرانگ ویوز ان کے سامنے آئیں، اور ان ویوز کو، ان امواج کو دیکھ کر تمام اسباب سے کٹ آف ہو گئے، تمام اسباب سے انہوں نے قطع رحمی کر لی. ان کو یقین آ گیا کہ یہ اسباب میرے کام، ہمارے کام نہیں آ سکتے، فقط اور فقط خداوند متعال کی ذات ہے جو اس دنیا پر اور جس اور اس عالم پر حکومت کر رہی ہے. حتیٰ یہ اسباب بھی خدا کے ہاتھ میں، اگر خدا چاہے تو یہ اسباب میرے کام آ سکتے ہیں، نہ چاہے تو یہ اسباب میرے کام نہیں آ سکتے. اگر خدا چاہے تو میں تو اگر خدا نہ چاہے تو اسی وقت ہمارا فون بند ہو سکتا ہے، ہم یہ جو لائیو سیشن کر رہے ہیں خواتین کے لیے، یہ لائیو سیشن ختم ہو جائے گا اگر خدا نہ چاہے تو. بالآخر خدا کے ہاتھ میں سب کچھ ہے. بس غیبت کے اندر اگر میں اور آپ چاہتے ہیں اس میں باطن میں جائیں، اس کا طریقہ یہی ہے. اب قرآن کی آیت آپ دیکھیں، عجیب ہے. اچھا، یہ جو ابتلاءات اور مشکلات ہیں نا، یہ کوئی میڈیم لیول کی مشکلات نہیں ہیں، یہ ہائی لیول کی مشکلات ہیں. کیوں؟ کیونکہ انسان، آپ دیکھیں، جس انسان کے پاس اتنی زیادہ نعمتیں ہوں، اتنا اچھا گھر ہو، گاڑی ہو، ماں باپ زندہ ہوں، بھائی بہن سب کو خدا نے صحت و سلامتی عطا کی ہے، موبائل ہے، فسیلٹیز ہیں، اسپیشیس گھر ہے، بہترین فرنیچر ہے، سب کچھ ہے، یعنی اس کی لائف بہت ہی آسان ہے. مشکل کیا ہے انسانوں کی؟ مشکل انسانوں کی یہ ہے کہ آسانیوں کے اندر خدا کو کم یاد کرتے ہیں، آسانیوں کے اندر اس میں الباطن اور اس معنوی نظام کی طرف کم توجہ کرتے ہیں. جیسے کوئی مشکل آتی ہے، جیسے کسی کا انتقال ہو جاتا ہے، جیسے بینک رپسی ہو جاتی ہے، جیسے اقتصادی مشکل آتی ہے، فوراً خدا یاد آتا ہے. آپ سوچے خدا نے کسی انسان کو 3 کروڑ پیسے دیے ہیں، ایک رات میں یہ سب ختم ہو جائیں، اس انسان کی کیا حالت ہوگی؟ پورا دن مسلح کے اوپر ہوگا. البتہ پرابلم پاکستانی انسان کی کیا ہے، وہ مسلح پہ جائے گا پھر اس کو کوئی وسوسہ کرے گا، یار مسلح کو چھوڑو، کتنی دعائیں کرو گے، اگر دعا قبول ہونی ہوتی تو اب تک قبول ہو جاتی. چلتے ہیں کسی بنگلہ دیشی بابا کے پاس، وہ تعویذ دے گا، وہ ذکر دے گا، اور وہ کچھ ٹوٹکے دے گا، اس سے تمہارا 1 گھنٹہ کیا، 1 لہجے میں تمہارے مسائل حل ہو جائیں گے. ये अनफॉर्चुनेटली हमारी सोच है। लिहाजा जब तक इंसान असबाब से कनेक्टेड है, उसका रब्त असबाब और वसाइल एंड टूल से है, उस वक्त तक इंसान खुदा से वो कनेक्शन नहीं बना सकता। जैसे ही मुश्किलात में आएगा, वो असबाब ख़त्म हो जाएंगे, वो असबाब उसको छोड़ के चले जाएंगे, फौरन वो खुदा की तरफ तवज्जो करता है, फौरन मानवियत की तरफ तवज्जो करता है, फौरन नमाज अव्वल वक्त की जानिब तवज्जो करता है, सलाम अलैकुम सलाम अलैकुम सलाम अलैकुम, फौरन नमाज अव्वल वक्त की तरफ तवज्जो करेगा वो। ये इंसान की खसूसियत है, सही है ना। लिहाजा अब ये आयत देखें आप, जो मैं आपके सामने लाने वाला हूँ। अलबत्त उस आयत से पहले मैं आपके सामने खूबसूरत वाक्य सुनाना चाहता हूँ, जो इसी बात से मजबूत है जो अभी मैं आपके सामने कह रहा था कि मुश्किलात ही इंसान को खुदा की तरफ मुतवज्जे करती है। कल मैंने आपको वो आयत सुनाई, आज ये रिवायत देखें। आज फिर हम जाते हैं, अब ये जो किस्सा है ये या इमाम बाकिर अलैहिस्सलाम के ज़माने में पेश आया है या इमाम सादिक अलैहिस्सलाम के ज़माने में पेश आया। एक शख्स आया इमाम अलैहिस्सलाम के पास और इमाम से कहा कि ए इमाम, मुझे इस्म आज़म चाहिए। इस्म आज़म वो इस्म है जो कि ना अजीम है बल्कि आज़म है, बहुत ही अजीम है, और ये एक ऐसा इस्म है जो बहुत ही कम शख्सियात के पास होता है। हत्ता बल अमे बाऊरा, जो कि एक कुरानी कैरेक्टर है, जो कि एक बहुत बड़ा आलिम था हज़रत मूसा, शायद हज़रत मूसा अलैहिस्सलाम के ज़माने में, इस आलिम के पास ये इस्म आज़म था, और चूंकि इस्म आज़म था इसके पास, लिहाजा मुस्तजाब दावा था, ये इसकी हर दुआ कबूल होती थी। लेकिन अब वो किस्सा लंबा है बल अमे बाऊरा का, ठीक है। बिलाखिर वो शैतान के वसवसे में आके मुनहरिफ हुआ और वो मुस्तजाब दावा की जो खसूसियत उसके अंदर रखी गई थी वो उससे छीन ली गई, सही है ना। ये शख्स आया इमाम का, इमाम के पास, आदि शख्स मेरी आपकी तरह, कहा कि ए इमाम, मुझे इसमें आज़म चाहिए। अब इसको नहीं पता मैं क्या मांग रहा हूँ इमाम से। इमाम ने दस्तूर दिया कि, अच्छा इमाम के साथ और भी सहाबी थे, इमाम ने कहा कि इसको ले जाओ पानी के अंदर डाल लो। अच्छा वो जो पानी था ना उसकी गहराई बहुत ज़्यादा थी, अमीक इन डेप्थ गहराई थी उसकी, उसको पानी में डाल के तुम छोड़ आओ, तुम लोग आओ मेरे पास पे, चीखने दो जो करना है उसको करने दो, हाथ पैर मारने दो। अब इस बेचारे को असहाब ने पानी में डाला और जैसे पानी में डाला, इमाम नहीं नहीं मुझे नहीं चाहिए इसमें आज़म, मैं पशीमान हो चुका हूँ, मुझे नहीं चाहिए, प्लीज़ मुझे निकाल लें। अच्छा इमाम आ गए किनारे, इमाम अपने असहाब के साथ गपशप में लग गए, सलाम क्या हाल है सब ठीक है। अच्छा इमाम को उसकी आवाज़ें आ रही हैं, असहाब को भी उसकी चीखो पुकार की आवाज़ें आ रही हैं। अब इमाम अपने असहाब से बातों में लगे हुए हैं, वो चीख रहा है, ये असहाब भी परेशान है कि इमाम वो क्या हो गया, एक दूसरे को देख रहे हैं कि इमाम हमारे साथ क्यों गपशप में लगे हुए हैं, बातें कर रहे हैं। अलबत्त गपशप वाली ताबीर अच्छी नहीं है, सही है, इमाम कभी गपशप नहीं करते, अलबत्त करते हैं लेकिन वो भी हदफमंद होता है, ठीक है ना। बिलाखिर इमाम बातों में मशगूल हैं और अचानक एक ऐसा लम्हा आता है कि इमाम फरमाते हैं अभी इसको ले लो, अभी इसको पानी से निकाल लो। ये कौन सा लम्हा था? ये वो लम्हा था कि जब ये शख्स तमाम असबाब से डिस्कनेक्ट हो चुका था, इस शख्स को यकीन आ गया था कि ये जो बाहर खड़े हुए ये मुझे बचाएंगे नहीं, कोई भी मुझे बचाने नहीं आएगा, हत्ता मैं जितना भी चीखो पुकार लूँ, बाहर गली में भी मेरी आवाज़ चली जाए, मुझे कोई बचाने नहीं आएगा। यानी तमाम असबाब और वसाइल से इसके वजूद से डिस्कनेक्ट हो गए, बेएतमाद हो गया असबाब और वसाइल की नस्बत, फ़कत खुदा मुझे बचा सकता है। यानी खुदा की जानिब खालिसतन एतमाद, खुदा की जानिब खालिसतन तवक्कुल, उसको यकीन आ गया कि ये असबाब भी खुदा के हाथ में, तो बस मुझे फ़कत खुदा बचा सकता है। ये वो लम्हा था कि इमाम ने कहा अब ले लो। फिर जब ये शख्स बाहर आया तो इमाम अलैहिस्सलाम ने उसको कहा कि इसमें आज़म को वसूल करने का मतलब यानी ये, यानी जब तक तुम शदीद इम्तिहानात और मुश्किलात से नहीं गुजरोगे तब तक इसमें आज़म तुम्हारे हाथ नहीं आएगा। हम फ़र्ज़ करें हम भी उसी पानी में होते तो क्या हालत होती हमारी। खुदा हमारी जिंदगी के अंदर दौरान गैबत में इसी टाइप ऑफ इम्तिहानात को हमारे जिंदगी में ईजाद करना चाहता है, इन्हीं टाइप्स ऑफ इम्तिहानात को, कि हम इन इम्तिहानात के जरिए उस लेवल पर पहुंच जाएं कि फकत खुदा नजर आए, सलाम अलैकुम, फकत खुदा नजर आए, फकत खुदा नजर आए, असबाब से डिस्कनेक्शन। इसी वजह से यही चीज आपको कुरान की एक आयत में मिलती है, सूरह बकरा आयत नंबर 166। अलबत्ता दोबारा, कौन से असबाब से डिस्कनेक्शन जरूरी है? असबाब जाहिरी, असबाब दुनियावी, क्योंकि गैबत में इंसान का मकसद क्या है? गैबत में इंसान का मकसद निजाम जाहिरी के अंदर जो कुछ भी है उससे इंसान डिस्कनेक्ट हो जाए और फिर निजाम बातिन में जाए। फिर मैं कह रहा हूँ, कोई गलत मतलब ना ले, यूट्यूबर्स, फेसबुकर्स, हाजिरीन, ख़वातीन, कोई भी ये गलत मतलब ना ले कि निज़ाम ज़ाहिरी से डिस्कनेक्शन का मतलब फैमिली को टाइम नहीं देना है, ओके, माँ बाप को टाइम नहीं देना है, ओके, तो ये गलत, बीवी बच्चों को टाइम नहीं देना है, ये मतलब नहीं हो रहा है। उसमें रहते हुए मिसाल के तौर पर क्या मतलब, मसलन खुदा ने मुझे बेहतरीन मोबाइल दिया है, ओके, ये मोबाइल एक टूल है, एक अब्ज़ार है, ताकि मैं किसी को कॉल कर सकूं, मैं अपने बिज़नेस डीलिंग कर सकूं, हम आहंगी कर सकूं, अगर कुछ करना है कोई ना कोई काम के लिए, बिलाकर एक टूल है अपनी ज़िंदगी को चलाने के लिए, यहाँ तक तो ठीक है। लेकिन अगर मैं इस मोबाइल को, इससे मैं मोहब्बत करने लगूं, ओके, इससे मैं मोहब्बत करने लगूं, तो ये मोहब्बत प्रॉब्लमेटिक है, ये प्रॉब्लम, ये मोहब्बत रुकावट है उस निज़ाम बातिनी में दाखिल होने के लिए। बस खुदा ने मुझे कहा है कि बीवी से मोहब्बत करो, माँ बाप से मोहब्बत करो, मोमिनीन से मोहब्बत करो, उलमा से मोहब्बत करो। क्यों, क्यों मोहब्बत? क्योंकि खुदा ने कहा है, खुदा ने कहा है मोहब्बत करो, तो मैं कर रहा हूँ, सही है। लेकिन अगर ये मोहब्बत गैर खुदाई हो जाए फिर प्रॉब्लमेटिक है। इसी वजह से बाज़ इंसान ऐसे हैं, जब आलम बरज़ख में जाएंगे ना, ये भी इंटरेस्टिंग है, उलमा फरमाते हैं कि एक शख्स गया, उसकी मौत हो गई, मौत के 40 साल बाद भी फरिश्ते उसको ताज़ियाना लगा रहे हैं। क्यों लगा रहे हैं? अच्छा, फरिश्ते ताज़ियाना लगा रहे हैं उसको, उसको ज़र्ब लगा रहे हैं, और उस ज़र्ब के दौरान वो कह रहे हैं, भाई कहाँ हूँ मैं कहाँ पर हूँ, मेरा मोबाइल क्या है, मेरा घर का ये, मैं कहाँ गया हूँ, मुझे मेरा मोबाइल वापस दे दो, मेरी बीवी वापस दे दो, मुझे मेरा घर किधर है, मुझे तुम कहाँ किडनैप करके ले आए हो? फरिश्ते कहेंगे, भाई तुम मर चुके हो, तुम आलम बरज़ख में हो भाई। ये उस इंसान के लिए पेश आता है, ये सख्ती उसके लिए पेश आती है जिसका ताल्लुक दुनिया से जुड़ा हुआ है। लेकिन जिसका ताल्लुक दुनिया से नहीं है, उसके लिए मौत भी आसान है, बरज़ख भी आसान है, और बरज़ख के बाद जितने भी यूनिवर्सेस और अवाले में वो भी आसान हो जाएंगे। ठीक है, ये कुरान की आयत सूरह बकरा आयत नंबर 166 में आप देखें, बिस्मिल्लाहिर्रहमानिर्रहीम, इज़ तबर्रअ अल्लज़ीना तुबिउ मिन अल्लज़ीना तबउ, यहाँ से वराउल अज़ाब, जब ये लोग अज़ाब को देखेंगे ना, अजाब कहाँ पर होता है भाई? बरज़ख में होता है, दुनिया में होता है, दुनिया में होता है। जब ये लोग अजाब देखेंगे, वतक़त्तअत बिहिमुल असबाब, फिर ये लोग समझ जाएंगे कि असबाब कुछ भी नहीं है, इनका कोई रोल नहीं है। हत्ता ये जो खुर्शीद है, ये जो आफ्ताब का जो नूर है, इंसान ऐसे मकाम तक पहुंच जाए कि अशरकतिल अर्ध बिनूर रब्बिहा, ये जो ज़मीन का रोशन होना है, ये इस सूरज की वजह से नहीं है, बल्कि अशरकतिल अर्ध बिनूर रब्बिहा है, नूर रब की वजह से ज़मीन रोशन है। अगर ये हकीकत हमने दुनिया में नहीं पाई ना, हासिल नहीं की, तो कयामत में हासिल हो जाएगी, क्योंकि कयामत में इसमें अल-काहिर की मुतलक हुकूमत होगी, मुकम्मल हुकूमत होगी। उस वक्त इंसान समझ जाएगा कि फ़कत खुदा का नूर है, फ़कत खुदा का नूर है। वतक़त्तअत बिहिमुल असबाब, लिहाजा हम बजाय इसके कि असबाब के लिए किसी चीज़ के कायल हों, वैल्यू के कायल हों, हम खुदा के कायल हो जाएं कि खुदा सब कुछ है। फारसी में क्या कहते हैं, खुदा हमें कौरे अस्त, खुदा सब कुछ है। लिहाजा अब मुंतजिर का क्या रोल है यहाँ पर, यानी ना आपकी बात नहीं कर रहा हूँ, मुंतजिर आम माना में हम सब मुंतजर हैं बिलाखिर इमाम ज़माना अलैहिस्सलाम के, अगरचे आपका नाम मुंतजिर भी अच्छा नाम है। रिवायत का नाम है कि रिवायत की ताबीर ये है कि इमाम का मुंतजर कैसा होता है, कल मुतशहिद फी दमे, ये ताबीर आई है एक मुंतजर के लिए। इमाम का मुंतजर ऐसा मुंतजर होता है, ऐसा शख्स, ऐसा कैरेक्टर होता है कि कल मुतशहिद फी दमे, अपने खून में गोतावर होता है, अपने खून में गोतावर होता है, यानी मुसलसल कोशिश में लगा हुआ है। बेशक वो बिजनेस कर रहा हो, बेशक वो जॉब पर हो, बेशक वो पढ़ाई में हो, दानिशगाह में हो, यूनिवर्सिटी या स्कूल कॉलेज में हो, लेकिन ये मुंतजर भी है, स्टूडेंट है मुंतजर भी है, बिजनेसमैन है लेकिन मुंतजर भी है, अपने तमाम प्रोफेशंस और एक्टिविटीज के साथ साथ कल मुतशहिद फी दमी भी है। निजाम जाहिरी से निजाम बातिनी में जाने के लिए कोशां है, पूरी कोशिश में लगा हुआ है। अगर हम चाहें ना तो अपने बिजनेस को भी इबादत बना सकते हैं। सुबह से लेकर एक क्लाइंट फोन करता है, वो फोन कॉल भी उस क्लाइंट के साथ इबादत शुमार हो सकता है अगर माइंडसेट चेंज हो जाए, अगर निगाह आवज हो जाए हमारी। अब एक बहुत ही एक सलवात पढ़ेंगे, अल्लाहुम्मा सल्ली अला मुहम्मद व आले मुहम्मद व अज्जल, क्योंकि मैंने कहा ना सलवात चाय से भी ठीक है, सलवात चाय से भी ज़्यादा एनर्जेटिक होनी चाहिए, है हमारे लिए होनी चाहिए, क्यों नहीं है इस वक्त, यकीन नहीं है, यकीन का मसला है सारा। ऐसी सलवात पढ़ें कि इमाम ज़माना भी खुश हो जाए, अल्लाहुम्मा सल्ली अला मुहम्मद व आले मुहम्मद व अज्जल फरज, क्योंकि शाबान के महीने में एक बहुत ही बाफजीलत अमल सलवात बर मोहम्मद और आले मोहम्मद है। सलवात बहुत ही अफजल है, रिवायात के अंदर है, शाबान के अंदर जितना कोशिश है, मतलब यहाँ से अब जा रहे हैं घर, 10 मिनट टैक्सी में लगेंगी, सलवात पढ़ते जाएँ, अल्लाहुम्मा सल्ली अला मुहम्मद व आले मुहम्मद, अल्लाहुम्मा सल्ली अला मुहम्मद व आले मुहम्मद, इससे बरकतें आती हैं लाइफ के अंदर। गैबत के अंदर मैंने एक बात ये कही थी आपके सामने कि गैबत, गैबत इमाम ज़माना अलैहिस्सलाम दर हकीकत सुन्नत खुदा है। ये पहले दिन मैंने आपके सामने ये बात कही थी, और ये वो सुन्नत है कि जो अम्बिया के अंदर जारी और सारी थी। तमाम अम्बिया की गैबतें इमाम ज़माना की गैबत में जमा हैं, तमाम अम्बिया के मोजज़ात इमाम ज़माना के वजूद में जमा हैं, तमाम मीरास हा ये अम्बिया, अम्बिया की तमाम विरासतें इमाम के वजूद में हैं, अम्बिया की तमाम सुन्नतें इमाम के वजूद में हाकिम हैं, और जुहूर जब होगा तो हमें वो सारी सुन्नतें विरासतें नज़र आएंगी। हमें इमाम वो तमाम विरासतें और सुन्नतों को इम्प्लीमेंट करेंगे जुहूर के बाद। लेकिन एक ऐसी सुन्नत है जो कि गैबत के हवाले से है। मैं एक आपके सामने एक ऐसी रिवायत पेश करना चाहता हूँ कि वो रिवायत इमाम सादिक अलैहिस्सलाम की है, बहुत ही तूलानी रिवायत है, तकरीबन 3 से 4 पेजेस की रिवायत बनती है। मैं आज ये रिवायत शुरू करूँगा और इस रिवायत के अंदर हम इमाम ज़माना अलैहिस्सलाम के हवाले से 3 सुन्नतें देखेंगे, एक वो सुन्नत जो हज़रत मूसा अलैहिस्सलाम की थी, एक वो सुन्नत जो हज़रत ईसा अलैहिस्सलाम की थी, और एक वो सुन्नत जो हज़रत नूह अलैहिस्सलाम के वजूद में हाकिम थी। ये तमाम 3 अम्बिया की सुन्नतें इमाम के वजूद में हाकिम हैं। हम कोशिश करेंगे जितना हो सकता है इस रिवायत में इमाम सादिक अलैहिस्सलाम के महज़र में जाएं, इस रिवायत को सुने, अगर कंप्लीट हो सकी ये रिवायत तो ठीक, वरना इसको हम कल, जो कि आखिरी सेशन है, कल हम इसको कंटिन्यू करेंगे। ये रिवायत आप देखें सदीर सैरफी रहमतुल्लाह अलैह हमारे लिए नकल फरमाते हैं, बहुत ही, मैंने सोचा था कि मैं फ़कत वो सुन्नत जो कि गैबत से मरबूत है फ़कत वो नकल करूं और आगे गुजर जाऊं रिवायत से, लेकिन जब मैं आज दोबारा मुताला कर रहा था इस रिवायत का, मैंने कहा नहीं, ये पूरी रिवायत पढ़नी है, ठीक है, क्योंकि पूरी रिवायत ही इमाम ज़माना अलैहिस्सलाम के हवाले से ही है। सदीर सैरफी रहमतुल्लाह अलैह फरमाते हैं ہم گئے، میں، مفضل ابن عمان، ابو بصیر، ابان ابن تبلیغ، تغلب، یہ سب امام کے صحابی تھے. ہم گئے اپنے مولانا ابی عبداللہ جعفر ابن محمد علیہ السلام، فرأیناہ جالسا، ہم نے دیکھا امام علیہ السلام بیٹھے ہوئے، علی التراب، مٹی کے اوپر بیٹھے ہوئے، تراب کے اوپر بیٹھے ہوئے، وعلیہ مسح خیبری مطوق بلا جیب مقصر الکمی. امام ایسی حالت میں بیٹھے ہوئے، ایسے لباس میں بیٹھے ہوئے جو کہ ظاہراً سلیو لیس لباس ہے، امام ایسی حالت میں، وہوا یبکی، اس حالت میں کہ امام گریہ کر رہے ہیں، وہوا یبکی بکا الوالہ الثقل ذات الکبد الحرہ. امام علیہ السلام ایک عجیب حالت میں رو رہے ہیں، ایسے حالت میں رو رہے ہیں کہ گویا کوئی عزیز ان کو چھوڑ کر چلا گیا ہے دنیا سے. اور پھر اس قدر دل سوزی کی حالت میں گریہ کر رہے ہیں کہ معلوم چل رہا ہے ان کے گریے سے کہ ان کے وجود میں کس قدر سوزش ہے، کس قدر گرماہٹ ہے ان کے وجود میں، کس قدر وہ اندر سے تڑپ رہے ہیں. اور یہ ایک ایسا گریہ تھا، ایک ایسا حزن تھا، ایک ایسا غم تھا جو ان کے وجود میں ہمیں نظر آ رہا تھا، ان کے چہرے پہ ان کا اندرونی غم ہمیں نظر آ رہا تھا. اس غمی کی حالت میں، اس بکا کی حالت میں امام علیہ السلام فرماتے ہیں، سیدی غیبتک نفت رقادی وضیقت علی مہامہادی. سیدی کون ہے؟ امام علیہ السلام امام زمان کو پکار رہے ہیں کہ اے میرے سید، اے میرے آغا، خطاب امام زمان کو خطاب کر رہے ہیں، تیری غیبت نے مجھ سے سکون چھین لیا ہے. امام صادق کب ہے؟ امام سے پہلے. ٹھیک ہے، فرما رہے ہیں اے مہدی، اے سید، اے میرے سید، تیری غیبت نے مجھ سے سکون میرا چھین لیا ہے اور میری زندگی کے اندر تنگی ایجاد کر دی ہے، مجھ سے مکمل سکون چھین لیا ہے. اور وہ جو میرے وجود کے اندر، میرے دل کے اندر جو سکون تھا، آسائش تھی، وہ ختم ہو چکا ہے. اور میں اپنے اس غم میں، جو کہ تیری غیبت کا جو غم ہے، اس میں میں اسیر ہو چکا ہوں. تیری غیبت اس قدر سنگین ہے کہ باقی تمام گزشتہ مصیبتیں ایک طرف اور تیری غیبت ایک طرف. عجیب نہیں ہے کیا ہمارا وجود اس طرح تڑپتا ہے امام زمان علیہ السلام کے لیے، جس طرح امام صادق علیہ السلام کا وجود تڑپ رہا ہے؟ کیا ہم اس قدر غمگین ہوتے ہیں اپنے امام کی غیبت کے لیے؟ کیا فرما رہے ہیں امام کہ باقی گزشتہ تمام مصیبتیں ایک طرف اور آپ کی غیبت ایک طرف؟ وہ جو مشکلات گزشتہ اوصیا اور انبیاء کو آئی تھیں، ان کی زندگیوں میں پڑی تھیں، وہ مشکلات ایک طرف، آپ کی غیبت ایک طرف. یہ امام کی، دیکھیں، مصیبت کا حال ہے. پھر یہاں پر صدیر نے کہا کہ جب میں نے یہ حالت دیکھی، جب ہم نے یہ حالت دیکھی، تو گویا ہماری عقلیں ہماری سر سے جا چکی ہیں، اس قدر ہم پریشان ہو گئے تھے امام صادق علیہ السلام کو دیکھ کر کہ گویا ہماری عقلیں ہماری سر سے ایگزٹ کر چکی ہیں، جا چکی ہیں، اس قدر مصیبت. پھر میں نے امام علیہ السلام سے، یہاں پر امام علیہ السلام دیکھیں یہاں فرماتے ہیں، امام نے، صدیر نے پوچھا کہ اے امام، وضاحت تو کریں، کیا مطلب، کس کی غیبت، کون ہے یہ؟ صدیر نے یہاں پر جواب دیا کہ، یہ روایت میں لے کے آؤں واپس. اب امام علیہ السلام کے پاس ایک کتاب تھی، معروف ہے بالآخر، اب بعض کتابیں ہمارے ائمہ کے پاس موجود ہیں، جیسے مصحف فاطمہ سلام اللہ علیہ اور اسی طرح دیگر کتابیں. تو امام علیہ السلام نے اب توضیح دینا شروع کی، میں اس کو یہاں سے سکپ کروں گا، اس بات کو، اور یہاں سے قولا. صدیر نے کہا، یبنا رسول اللہ کرمنا، ہمارے اوپر کرم کریں، وشرفنا، شرف کریں، باشراکک ایانا فی بعض ما انت تعلم من علم، جو علم آپ کے پاس ہے نا اس واقعے کے بارے میں، غیبت کے بارے میں، اس میں سے کچھ ہمیں بھی بتائیں، کچھ ہم سے بھی شیئر کریں آپ. امام علیہ السلام نے اب یہاں سے فرمایا، قولا، इन्नल्लाह तबारक व तआला अदाद फिल काइम मिन्ना सलासता सलासतन अदाराहा फी सलासत मिन रुसुल। इमाम अलैहिस्सलाम फरमाते कि खुदा ने हमारे काइम के अंदर यानी महदी अलैहिस्सलाम के ज़ात के और वजूद के अंदर तीन सुन्नतें रखी हैं तीन रसूल की। अगरचे और भी सुन्नतें दीगर अम्बिया और रसूल की भी हैं, लेकिन यहाँ पर फिलहाल इशारा तीन अम्बिया और रसूल के बारे में है। वो तीन सुन्नतें कौन कौन से रसूल की हैं? कद्दर मौलिदहू तकदीर मौलिद मूसा अलैहिस्सलाम। एक सुन्नत मूसा अलैहिस्सलाम की है कि जब, अब मैं तौजीह दूंगा कि जब मूसा अलैहिस्सलाम को पैदा और उनका तवल्लुद कैसे हुआ। तवल्लुद मूसा की जो सुन्नत थी वो इमाम ज़माना के वजूद में मौजूद है। वकद्दर गैबतहू तकदीर गैबत ईसा अलैहिस्सलाम। और एक वो सुन्नत सुन्नत ईसवी जो कि गैबत के हवाले से है, ईसा अलैहिस्सलाम की गैबत के हवाले से वो इमाम के हाँ मौजूद है। वकद्दर इब्ताहू तकदीर इब्ताह नूहिन अलैहिस्सलाम। और वो सुन्नत जो हज़रत नूह अलैहिस्सलाम की के वजूद में और उनकी ज़िंदगी में हाकिम थी वो इमाम की ज़ात में इमाम के वजूद में हाकिम है। वजाला मिन बादी ज़ालिका। अब ये बहुत इम्पॉर्टेंट है, ये पूरी हदीस इम्पॉर्टेंट है। आज के ज़माने में जो शुबहात हमें महदवियत के हवाले से नज़र आते हैं ना, बाज़ अहले सुन्नत हज़रात की जानब से, बाज़ नॉन मुस्लिम्स की जानब से ये शुबहात वारिद होते हैं इस्लामी माशरे के अंदर, इन बहुत सारे शुबहात का जवाब यहाँ पर है। वजअल मिन बादी ज़ालिका उमरा उमर अल अब्द सालेह आनी अल खिज़रा। हज़रत खिज़र जिंदा है या मर गए? हज़रत खिज़र जिंदा है ना, ठीक है। कितने साल हो गए होंगे हज़रत खिज़र को? उलमा फरमाए तकरीबन तकरीबन 3,000 साल से ऊपर उनकी उम्र इस वक्त है। आज के ज़माने में बाज़ अहले सुन्नत क्या या दीगर अफराद क्या शुबहात वारिद करते हैं कि खुदा कैसे एक इंसान को इतनी लंबी उम्र तक ज़िंदा रख सकता है। लेकिन खुदा ने कुरान में हज़रत खिज़र अलैहिस्सलाम का वाकया हज़रत मूसा के साथ जो हुआ वो ज़िक्र करके हमें ये बता दिया कि नहीं, ये पॉसिबल है। खुदा कहता है मैं कादरुल मुतलक हूँ, मैं मेरे लिए सब कुछ पॉसिबल है। जब मैं खिज़र को उस ज़माने से लेकर, फरमाते उलमा फरमाते हैं हज़रत ज़ुल्करनैन के ज़माने से, शायद हत्ता हज़रत ज़ुल्करनैन के भी सरदार थे हज़रत खिज़र अलैहिस्सलाम, उस ज़माने से लेकर अब तक हज़रत खिज़र ज़िंदा है। तो बस हज़रत खिज़र की इतनी लंबी उम्र हो सकती है तो इमाम ज़माना अलैहिस्सलाम जिनकी उम्र तो 2,000 साल 1,500 साल तक भी नहीं पहुँचती, तो इसमें कोई प्रॉब्लम है? आप देखें खुदा ने किस कदर बेहतरीन प्लानिंग की। हज़रत खिज़र को क्यों खुदा ने बनाया, क्यों खल किया? ताकि मैं और आप वजूद हज़रत खिज़र अलैहिस्सलाम से बहरामंद हो, इस्तफादा करें और आज के शुबहात का जवाब दे सके इमाम ज़माना। यानी खुदा ने, उलमा फरमाते हैं खुदा ने हज़रत खिज़र को दर हकीकत इमाम ज़माना अलैहिस्सलाम के लिए खल्क किया ताकि ये डाउट और ये शुबहा किसी को ना हो कि इंसान की लंबी उम्र कैसे हो सकती है। कितनी खूबसूरत बात। फकुल तो एक शिफलाना। फिर सदीर कहते हैं, फिर सदीर मजीद तौजीह मांगते हैं, ए इमाम हमें मजीद तौजीह दें। कौला। अब इमाम यहां पर हजरत मूसा के तवल्लुद के बारे में जिक्र करते हैं। तीन सुन्नतें हो गईं, हज़रत मूसा, हज़रत ईसा और हज़रत नूह अलैहिस्सलाम। एक सलवात पढ़ेंगे। हज़रत मूसा अलैहिस्सलाम के हवाले से इमाम अलैहिस्सलाम फरमाते हैं, आज का सेशन मुमकिन है उस तरह का ना हो, आज थोड़ा इल्मी है, रिवाई है, हदीसी सेशन है, क्योंकि बिलाखिर हमें हदीस के ज़रिए साबित करना है कि यस हमारी हदीस में सब कुछ बयान है। क्योंकि मुतअस्सिफाना हमारे पाकिस्तानी माशरे के अंदर और हत्ता बाज़ मुमकिन है दीगर माशरे के अंदर ये प्रॉब्लम पाई जाती है कि हर मौजू को फ़कत अज़ नज़र कुरान, फ़कत कुरान की निगाह में। भाई हदीस 16,000 हदीस उसे काफ़ी के अंदर मौजूद है। आप ये बोलो यस मैं ये मौजू बयान करता हूँ अज नजर कुरान व अहादीस, क्या मुश्किल है? कुरान के अंदर तो सारी तफसीलात नहीं है, ये तफसीलात अब मुझे बताएं, गैबत इमाम जमाना अलैहिस्सलाम के हवाले से इस कदर खूबसूरत बयान और कौन बता सकता है जिस तरह हमारे आइम्मा ने बयान किया है। अब आपको जब इमाम महदी अलैहिस्सलाम का मौजू बयान करना है तो आपको कुरान भी शामिल करना होगा अपने मंबा और सोर्स में और अहादीस को भी लाना होगा। लेकिन आज ये प्रॉब्लम बहुत, और लिहाजा गोया आप देखें इसी वजह से हमारे शिया माशरे के अंदर हदीस की मीरास तकरीबन मफकूद है, पाई नहीं जाती, हदीस नहीं है हमारे माशरे के अंदर। खत में कुरान होता है, खत में अहले सुन्नत के यहाँ जाएं, खत में सही बुखारी होती है वहां पर। अल्हम्दुलिल्लाह हौज़े इल्मे कुम में फिर भी अच्छा माहौल है कि नहजुल बलागा के बाद खुतबात को हिफ्ज़ किया जाता है, खुतबा फद्दकिया को हिफ्ज़ किया जाता है, सहीफ़ा सज्जादिया की बाज़ दुआओं को हिफ्ज़ किया जाता है। अगरचे उलमा यहाँ भी कुछ शाकी हैं कि अहादीस के हवाले से यहाँ पर भी थोड़ी बहुत गफलत है, लेकिन पाकिस्तानी माशरे में तो असलन 99% गफलत है बगैर किसी मुबालिगे के। अगर मैं कह रहा हूँ तो अजीब है, यानी ये कौन पेश करेगा जबकि रसूल खुदा फरमा रहे हैं इन्नी तारिकुम फीकुम इन्नी तारिकुम फीकुम मुस्तकलैन किताब अल्लाही व इत्रती अहले बैती। अगर कोई मौजू पेश करना है तो किताब अल्लाह व इत्रती, इत्रती यानी अहादीस। कौला अम्मा मौलिद मूसा फ़इन्न फ़िरऔना लम्मा वक़फ़ अला अन्न ज़वाल मुल्की। अब इमाम अलैहिस्सलाम में उर्दू में बताऊँ आपको कि इमाम अलैहिस्सलाम फरमाने कि जब फिरौन ने देखा कि उसको बिलाखिर खबर पहुँच चुकी थी फिरौन को कि ये कोई शख्स आने वाला है जो मेरी हुकूमत को मेरी पादशाहत को नीस्त तो नाबूद करने वाला है, लिहाजा उसने हुक्म दिया कि जितने भी न्यू बॉर्न बेबीज़ हैं, जितने भी नए तवल्लुद नौजाद हैं, इनको बिलाखिर नाबूद किया जाए, फौरन इनको जैसे ही पैदा होता है इनको फौरन कत्ल किया जाए। लिहाजा यहाँ पर जो अदद मैंने लिखा हुआ है फिरौन के हवाले से, उलमा फरमाते अहदीस में भी है तारीख में कि फिरौन ने तकरीबन 20,000 बच्चों को कत्ल किया, 20,000 बच्चों को कत्ल किया। लेकिन मैंने आपको कहा कि हम फकत ये 20,000 बच्चों का कत्ल होना क्या है, ये तो निज़ाम ज़ाहरी के हवाले से है। यहाँ पर उरफा और उलमा बहुत खूबसूरत बात फरमाते हैं, इस इन 20,000 बच्चों का जो कत्ल है ना, ये आप निज़ाम रूही और बातिनी के एतबार से देखें तो इसका क्या मतलब है। उलमा फरमाते ये 20,000 बच्चे दर हकीकत वो 20,000 अफराद हैं जो बाद में हज़रत मूसा अलैहिस्सलाम की मदद करेंगे उनकी नहजत के अंदर, उनकी मूवमेंट अगेंस्ट फिरौन के अंदर। ये दर हकीकत मलाइका की मानन, फरिश्तों की मानन बन जाएंगे और हजरत मूसा की इमदाद करेंगे। कितनी खूबसूरत बात है ना कि बाज़ रिवायात के अंदर है कि किसी ने इमाम अलैहिस्सलाम से पूछा कि जब मुसलमानों के हवाले से इस्लाम जब आ चुका था, किसी ने पूछा इमाम अलैहिस्सलाम से कि इमाम ये जो बच्चे मर जाते हैं मुसलमान बच्चे 2 साल के अंदर 3 साल के अंदर, इनको कौन संभालेगा बरजख में या उन अवालिम के अंदर, तो यानी इनका क्या होगा, इन बच्चों का क्या होगा। इमाम अलैहिस्सलाम ने फरमाया कि मुसलमान या खुसूसन शिया, शिया के बच्चों की तरबियत खुद हज़रत ज़हरा सलामुल्लाह अलैहा करेंगी, खुद हज़रत ज़हरा को मामूरियत दी गई है कि शियान हैदर करार शियान अहलुल बैत के बच्चों की तरबियत करें आलम बरज़ख के अंदर, क्योंकि बिलाखिर इन बच्चों को भी तकमील होना है, इन बच्चों को भी कमाल याफ्ता बनना है बिलाखिर। अब और भी रिवायतें कि खुद हज़रत इब्राहीम अलैहिस्सलाम और हज़रत सारा सलामुल्लाह अलैहा इनको भी मामूरियत दी जाती है इसी हवाले से। ये अब हज़रत मूसा अलैहिस्सलाम की जो सुन्नत थी वो क्या थी, तवल्लुद के हवाले से। बिलाखिर हज़रत मूसा अलैहिस्सलाम मुवफ़क हो जाते हैं, खुदा ने एक ऐसी प्लानिंग की कि हज़रत मूसा अलैहिस्सलाम का तवल्लुद होता है और ऐसा तवल्लुद होता है ताकि विलादत के बाद वो जाते हैं फिरौन के दरबार में, और जो वाक़यात आपको मालूम है क्या हुआ। आज लोग امام زمانہ علیہ السلام کے تولد کے بارے میں بھی شک کرتے ہیں. خوب ایک دیکھیں, ایک تو حضرت موسیٰ علیہ السلام کا تولد, ان کی ولادت مخفی ہوئی, سارا پروسیس مخفی ہوا, فرعون کے دربار میں پہنچنے لگ. امام زمانہ علیہ السلام کی بھی ولادت مخفی ہوئی, لہذا اور پلس آج اہل سنت میں سے کیا کہتے ہیں کہ امام زمانہ علیہ السلام کی ولادت نہیں ہوئی ہے, جبکہ ہم کہتے ہیں نہیں ہوئی ہے لیکن مخفیانہ انداز میں ہوئی ہے. بہت سارے بہت عجیب اقوال ہیں, بعض حتیٰ یہ کہتے ہیں کہ نہیں امام عسکری علیہ السلام تو معاذ اللہ عقیم ہو چکے تھے, اوکے صلاحیت نہیں تھی ان کے اندر معاذ اللہ اولاد پیدا کرنے کی. نہیں یہ اور بھی بہت ساری شبہات ہیں, اس حوالے سے انسان حیران ہو جاتا ہے کہ کیا سوچتے ہیں, کیا سوچ کر یہ شبہات بناتے ہیں اور پھیلاتے ہیں, کیوں منصفانہ طور پر تاریخ کو مطالعہ نہیں کرتے منصفانہ طور پر. واما غیبت عیسیٰ علیہ السلام فان الیہود والنصارى اتفقت علی انہ قتل. اب یہاں پر یہود و نصارہ نے عیسیٰ علیہ السلام کے حوالے سے یہ پلاننگ کی کہ نہیں اب بالآخر ان کا قتل ہونا ہے, وَكَذَّبَهُمُ اللَّهُ, اور پھر پورا واقعہ عیسیٰ علیہ السلام کے حوالے سے, پھر خدا فرماتا ہے وَمَا قَتَلُوهُ وَمَا صَلَبُوهُ, بالآخر خدا نے حضرت عیسیٰ علیہ السلام کو اٹھا لیا, یرفعو کی تعبیر آئی ہے قرآن کے اندر, صحیح ہے. اور عیسیٰ علیہ السلام بالآخر غیبت میں چلے گئے, یہی غیبت ہے عیسیٰ علیہ السلام کی سنت امام زمانہ علیہ السلام کے وجود میں جاری اور ساری ہے, ٹھیک ہے. اگرچہ بعض کہتے ہیں نہیں وہ تو قتل ہو چکے ہیں, بعض کہتے ہیں نہیں یہ ہو چکا ہے, لیکن ہم کہتے ہیں نہیں اٹھا لیے گئے خداوند نے اور آج زندہ ہے. اور کب آئیں گے؟ امام زمانہ علیہ السلام کے ظہور کے بعد عیسیٰ علیہ السلام آئیں گے اور تمام مسیحیوں کو دعوت دیں گے کہ اسلام کی طرف, اور پھر جب وہ اپنی دعوت میں کامیاب ہو جائیں گے تو سب کے سب امام کے ہاتھ میں بیعت کریں گے اور امام کے پیچھے نماز پڑھیں گے, امام کی امامت میں سب نماز پڑھیں گے. لیکن وہ سنت جس کے اوپر میں زیادہ فوکس کرنا چاہ رہا ہوں وہ حضرت نوح علیہ السلام کی سنت ہے. وَأَمَّا اِبْتَاهُ نُوحٍ عَلَيْهِ السَّلَامُ فَإِنَّهُ لَمَّا اسْتَنْزَلَ الْعُقُوبَ عَلَىٰ قَوْمِهِ. آپ کو معلوم ہے حضرت نوح علیہ السلام نے کتنے سال دعوت کی؟ 950 سال, ٹھیک ہے. لیکن یہ جو 950 سال کی جو دعوت ہے نا, یہ ایک پروسیس کے طریقے, یہ ایک سٹیج بائی سٹیج یہ دعوت طے ہوئی ہے. مثلا سب سے پہلے حضرت نوح علیہ السلام پہلے سے طے ہی نہیں تھا, پہلے سے اصلا ڈیسائیڈڈ نہیں تھا کہ حضرت نوح کو 950 تک جانا ہے ان کی دعوت کو. یہ ہوا کیسے یہ میں آپ کو بتاتا ہوں, پھر ہم دیکھتے ہیں کہاں تک پہنچ سکتے ہیں. نوح علیہ السلام نے سب سے پہلے 300 سال دعوت کی. نوح علیہ السلام نے سب سے پہلے 300 سال, اور کسی نے کوئی بھی شخص مومن نہیں بنا, کوئی بھی ایمان نہیں لایا. فرض کریں 300 سال دعوت کوئی مذاق ہے؟ یہاں پر تو 2 سال مجلس پڑھتے ہیں تھک جاتے ہیں یا کوئی ہماری بات نہیں مانتا. حضرت نوح علیہ السلام نے 300 سال دعوت کی. حضرت نوح علیہ السلام نے خدا سے کہا کہ خدایا اس قوم کے اوپر عذاب نازل فرما. خدا نے کہا نہیں اے نوح, اس سے پہلے کسی قوم پر میں نے عذاب نازل نہیں کیا ہے, اور تو اس وقت عذاب کا تقاضا کر رہا ہے, ان بیچارے لوگوں کو عذاب کا مطلب بھی نہیں پتا ہے. خدا کی مہربانی دیکھیں آپ. خدا نے کہا کہ تو جاری رکھ اپنی تبلیغ, تو اپنی معموریت اپنی دعوت کو جاری رکھ. یہاں پر پھر دوبارہ حضرت نوح علیہ السلام نے اپنی دعوت کے سلسلے کا آغاز کیا, اور پھر 300 سال گزر گئے. کتنے ہو گئے؟ 600 سال ہو گئے. پھر دوبارہ حضرت نوح علیہ السلام نے, بھائی 300 سال مذاق نہیں ہے, 300 + 300, رات اور دن کتنی دفعہ. کبھی ہمیں حضرت نوح علیہ السلام کے بھی مصائب پڑھنے چاہیے. حضرت نوح علیہ السلام کی قبر کہاں ہے؟ نجف الاشراف. السلام علیکہ, نہ وہ امام علیہ السلام کی زیارت میں کیا پڑھتے ہیں؟ یا آدم و نوح علیہم السلام وعلی ذجیعیک آدم و نوح علیہ السلام. کیا آپ دونوں کی قبریں نجف میں موجود ہیں امام کے ہمسائے میں؟ حضرت نوح علیہ السلام کی ان 950 سال کی دعوت میں آپ فرض کریں نا, آپ اسی وقت فرض کریں کوئی آپ کی بات نہیں مانتا, आप आलिम हैं और कोई आपकी बात नहीं मानता, और आप 300 साल तक, 300 साल छोड़ें, एक एक साल तक, 365 दिन बगैर किसी छुट्टी के आप दावत करते हैं। मुख्तलिफ लोगों के मुख्तलिफ रिएक्शंस होंगे यहाँ पर, कोई आपका मजाक उड़ाएगा और वो ये सोचेगा कि यार कुछ दिन इसका तमस्खुल करते हैं, मजाक उड़ाते हैं ताकि ये दावत देना ही छोड़ दे। लेकिन आपके अंदर खुदा ने ऐसी रेजिस्टेंस रखी है, ऐसी शुजाअत रखी है, और ऐसा हिल्म और बोर्डबारी और सब्र आपको दिया है, ऐसी इस्तकामत दी है आपको कि नहीं, आपके लिए वो मजाक उड़ाना, तमस्को कोई पर आपको कोई परवाह नहीं। फिर भी आप दोबारा यू स्टार्ट ऑल ओवर अगेन, फिर देखते हैं यार ये तो बेबाज नहीं आ रहा। हज़रत नूह अलैहिस्सलाम के बारे में है कि किस कदर, कितने लोगों ने कितनी दफ़ा हज़रत नूह अलैहिस्सलाम को मारा है। हम तो रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम के बारे में सुनते हैं कि किस तरह कुरैश के उन जाहिल बद्दुओं ने रसूल खुदा के ऊपर कूड़ा करकट फेंका, कचरा फेंका। ये फ़कत नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के साथ नहीं हुआ है, तमाम अम्बिया के साथ, खुसूसन हज़रत नूह। नबी अकरम तो फ़कत 60 साल, 63 ईयर्स की ज़िंदगी थी, हज़रत नूह को आप देखें। फिर हज़रत नूह अलैहिस्सलाम ने 600 साल गुजर गए, अजाब का तकाजा किया, खुदा ने कहा नहीं। इनको मालूम नहीं कि अजाब किया है इन बेचारों को। फिर हज़रत नूह ने अलैहिस्सलाम ने 300 साल मज़ीद दावत दी। जैसे जैसे खुदा ने कहा कि नहीं तुम जाओ, तुम ना, हज़रत नूह बेदून चूनो चिरा, बगैर किसी उफ खुदाया मैं थक गया हूँ, मेरी तो कमर टूट गई, नहीं, खुदा ने कहा कहीं करो, तुम करो तबलीग, मसला नहीं है। 900 साल गुजर गए, कोई भी ईमान नहीं लाया। या आप फ़र्ज़ करें, हम बाद में बयान करें, कुछ लोग ईमान लेकर आते हैं, सारी सी बात है, 10-15 लोग ईमान लाएं, ये तो बिलाखिर उस लेवल की, मैं नहीं कहूँगा कि अंबिया नाकाम हो, ये गलत है, सारे अंबिया अपनी तबलीग में कामयाब हुए हैं। अगर आपको तौजीह चाहिए मैं बाद में आपको दे सकता हूँ, लेकिन बिलाखिर आप देखें ना, मैं उस मेहनत के एतबार से, आप उस मेहनत को देखें, एक आलिम, एक नबी 900 साल कह रहा है, बा अखलाक तरीन नबी कौन होता है, जिसके अंदर सबसे ज़्यादा अखलाक होता है, गुस्से में नहीं आता फौरन, इसके बावजूद इतने कम लोग ईमान ना, ये हैफ की बात है, ये उन लोगों के लिए हैफ की बात है, लोगों के लिए, लोगों को सरजनिश करनी चाहिए यहाँ पर। 900 साल ख़त्म हो गए, हज़रत नूह अलैहिस्सलाम ने अजाब का तकाजा किया, खुदा ने यहाँ पर हुक्म दिया हज़रत नूह अलैहिस्सलाम को, ऐ नूह तुम 7 दाने लो खजूर के और उसको काश्त करो ज़मीन पर, ज़मीन के अंदर काश्त करो 7 दानों को, और जब ये काश्त हो जाएगा और ये समर तक ये अपना समारा देगा, अपने फल देगा या जो भी देगा, दरख्त उगेगा, उस वक्त तुम्हें फरज, तुम्हारी फरज नज़दीक हो जाएगी। फरज क्या है? अल्लाहुम्मा अज्जिल ले वली ये कल फरज। इमाम ज़माना अलैहिस्सलाम फरमाते हैं कि अगर तुम मेरे फरज के लिए दुआ करो तो मेरे फरज की दुआ के नतीजे में तुम्हारी ज़िंदगी के अंदर फरज हासिल हो जाएगी। अगर हम चाहते हैं कि अपनी ज़िंदगी की मुश्किलात, फरज यानी चाहिए, फरज यानी गुशाइश, ओपननेस, गिरोहों का खोलना, उकदों का खुलना, मुश्किलात को तब्दील करना आसानियों में, ये फ़र्ज कहलाता है। इमाम ज़माना अलैहिस्सलाम फरमाया अगर तुम चाहते हो कि तुम्हारी ज़िंदगी में फ़र्ज हासिल हो तो तुम मेरे फ़र्ज के लिए दुआ करो। हज़रत नूह अलैहिस्सलाम को खुदा ने कहा कि तुम 7 दाने काश करो और जब ये समद को पहुंच जाए तो फ़र्ज हासिल हो जाएगी। लिहाजा हज़रत नूह अलैहिस्सलाम ने ये काम किया। फिर उसके बाद फिर दोबारा खुदा ने कहा कि नहीं 7 दाने मजीद काश करो। फिर दोबारा खुदा ने कहा कि 7 दाने मजीद काश करो। फिर दोबारा हज़रत नूह अलैहिस्सलाम ने ये काम किया और समर तक वो पहुंच गया। बिलाकर एक दिन में ये काम नहीं हो जाता, टेक्स टाइम, टाइम लगता है इस चीज़ के अंदर। फिर खुदा ने हज़रत नूह अलैहिस्सलाम को कि नहीं फिर दोबारा काश करो। तकरीबन यहाँ पर 7 मरतबा हज़रत नूह अलैहिस्सलाम को कहा जाता है कि درخت کو یا پھلوں کو، سوری دانوں کو کاشت کرو سات مرتبہ. اور یہ جو سات مرتبہ حضرت نوح علیہ السلام یہ کام کرتے ہیں، پھر سمر تک پہنچتے ہیں، پھر سات، پھر تقریباً 50 سال لگ جاتے ہیں اس کام میں. 900 + 50 950. لیکن یہ جو سات مرتبہ، اب یہ خطرناک بات ہے، اور اس خطرناک بات میں اپنا سیشن اینڈ کروں گا تاکہ تھوڑا سسپینس رہے بالآخر. یہ جو سات مرتبہ حضرت نوح علیہ السلام گئے، کاشت کیا، پھر مثلا چند سال لگے، پھر کاشت کیا، ہر مرتبے میں کچھ لوگ آئے، دیکھا یہ کیا نبی ہے، یہ کیا کر رہا ہے یہ. اوکے، ہر مرتبے میں کچھ لوگ ایمان سے خارج ہو گئے اور حضرت نوح علیہ السلام کو چھوڑ کر چلے گئے. میں نے کہا نا 900 سال میں ایسا نہیں کہ کوئی بھی ایمان نہیں لایا تھا، نہیں، کچھ لوگ لائے تھے، کچھ لوگ ایمان لے کر آئے تھے. روایات میں ہی کہا گیا ہے کہ پہلے مرتبے کے اندر 300 لوگ خارج ہو چکے تھے ایمان سے. 300 لوگ، ہم نے کیا سنا ہوا ہے کشتی میں کتنے لوگ بیٹھے ہوئے تھے، کتنے مومنین تھے؟ دو روایتیں، یا 8 لوگ تھے مخلص یا 80 لوگ تھے، یہ دو روایتیں. آپ 8 کو چھوڑے 80 کی روایت لے لیتے ہیں. ہم کشتی میں 80 لوگ تھے، لیکن ہم ابھی کشتی کے مرحلے سے پہلے ہیں. یہ کشتی کے مرحلے سے پہلے لوگ ایمان سے خارج ہو رہے ہیں. اب یہاں پر میں اپنے سیشن کو روکتا ہوں، کافی طولانی. اب ہمیں نتیجہ لینا ہے ان دی اینڈ کہ ہو کیا رہا ہے بھائی، یہاں پر خدا کیا کرانا چاہ رہا ہے، اور وہ کون سی سنت ہے حضرت نوح علیہ السلام کی زندگی میں اس حادثے کے اندر کہ خدا نے اس سنت کو امام زمانہ علیہ السلام کی کے وجود میں اور زندگی میں اور دوران غیبت میں یہی سنت اسی وقت جب میں اور آپ بیٹھے یہی سنت جاری و ساری اسی وقت، اسی وقت کچھ لوگ ایمان سے خارج ہو رہے ہیں مرتبہ بے مرتبہ، اور کچھ لوگ ایمان کے اندر داخل ہو رہے ہیں مرتبہ بے مرتبہ. ہم کن میں سے ہیں؟ کیا ایسا تو نہیں کوئی حادثہ ہمارے ساتھ پیش آتا ہے اور ہم ایمان کے ایک لیول سے خارج ہو گئے ہوں؟ کیا پتہ پھر کیا ہوگا، ہمارا انجام پھر کیا ہوگا؟ کیا ہمارا انجام وہی انجام ہوگا جو قوم نوح کے ساتھ ہوا، کہ جو مثلا 300 لوگ ایمان سے خارج ہو گئے ایک حادثے کے اندر؟ 300 لوگ، آج کتنی آبادی ہے؟ ایک کووڈ نے کتنے لوگوں کو بے ایمان کر دیا ہوگا. کیوں؟ کیونکہ کووڈ کا اثر فقط انسان کی صحت کے اوپر نہیں پڑا ہے، انسان کی اقتصاد کے اوپر، اس کی جاب اور بزنس کے اوپر. کتنے لوگ کووڈ کی وجہ سے روڈ پہ آ گئے، بزنس چلا گیا ان کا، جاب چلی گئی ان کی. خوب جاب چلی گئی تو کیا ایمان بھی میں اپنے ہاتھ سے دے بیٹھوں؟ یہی تو وہ سنت ہے جو یہاں پر جاری اور ساری ہونی ہے. اب وہ سنت کا عنوان کیا ہے، کیا ہے، انشاءاللہ باقی ڈیٹیلز انشاءاللہ کل آپ کی خدمت میں پیش کریں گے. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.